जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे आजको एकल कविता वाचन लिएर आइपुगेका छौं। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइन .com संसारभरि एकल कविता वाचन सुन्न सकिन्छ। 9:15 बजेदेखि 10 बजेसम्म प्रसारण हुने यो कार्यक्रममा हामी हरेक हप्ता एकजना कविका साथ आउने गर्छौ। आज मसँग कवि माया घोताने गुरूङ हुनुहुन्छ। तनहुँ ब्यास 8 पुलिमराङ उहाँको घर र अहिले चितवनमा बस्नुहुन्छ। भाटभटेनीमा सिनियर सुपरभाइजरको रूपमा चितवन शाखामा कार्यरत हुनुहुन्छ। मैले केही समय अगाडि उहाँलाई मैले 2 वर्षदेखिबाट चिन्छु, तर एकदमै सामान्य चिन्जान मात्रै थियो, हाई हेलो थियो। 1-2 महिना अगाडि उहाँलाई भेट्दा उहाँले कविता भन्नुभयो, धेरै खुलेर एकदम फटाफट जहाँ पनि कविता सुनाउँदै हिँड्ने खालको पनि हुनुहुन्न, एकदम कम उ गर्नुहुन्छ र क्लोज सर्कलभित्र मात्रै कविता सुनाउने क्रममा एकपटक मैले उहाँको कविता सुन्न पाएपछि तपाईँ काठमाडौँ आउँदाखेरि पस्नुहोस् न एकल कविता वाचनमा गरौँ, कति राम्रो कविता लेख्नुहुँदो रहेछ, वाचन पनि राम्रो छ भनेको थिएँ। र अहिले काठमाडौँ आउनुभएको बेलामा नमान्दा नमान्दा मैले पत्ता लगाएर जबरजस्ती आज स्टुडियोभित्र लिएर आएको छु। कविजी माया घोतानेजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। तपाईँ नजानिँदो गरी पढिरहनुहुन्छ किताब भन्ने मलाई थाहा छ। तपाईँलाई मैले चिनेदेखि नै किताब किन्ने सिलसिलाबाट तपाईँसँग चिन्जान भएको, मेरो भेटघाट भएको, अनि धेरै किताबहरू पढ्नुहुन्छ र पढेर साइलेन्ट बस्न रुचाउनुहुन्छ मैले बुझेसम्म, तर एकदम भित्रभित्रै कविता पनि लेख्नुहुँदो रहेछ।
कविता भित्रभित्रै लेख्छ भन्दा पनि सर्वप्रथम त म तपाईँलाई जुन उज्यालो रेडियो नेटवर्क सुनेर बसिरहनु भएको तमाम श्रोतालाई के स्पष्ट पार्न चाहन्छु भने म आज यहाँ उज्यालो रेडियो नेटवर्कको एकल कविता वाचनमा उपस्थित भएको छु होइन। तर मलाई अझै पनि के लाग्छ भने मैले कविता भनेर कविता कहिले लेखेको छैन कि कविता लेख्न सकेकै छैन। कहिलेकाहीँ आफ्नो कार्य सेक्टरमा हुन्छ, आफ्नो पर्सनल कुराहरूमा कुनै त्यस्तो भावनाहरू उथलपुथल हुन्छ, त्यो कुरालाई मनमा राख्न नसक्दा कहिलेकाहीँ सरसर्ती कापीमा उतार्ने काम चाहिँ गर्छु। त्यसकारण कवि नै भनेर कविता नै मैले कहिले पनि लेखेको छैन। तपाईँहरू भ्रम नपर्नु होला कि माया घोताने गुरुङले कुनै एउटा राम्रो कविता लिएर आएको छ, उसँग एउटा कवित्वको अपेक्षा कहिले पनि तपाईँहरूले नगरिदिनु होला। सिम्पल म एउटा भावना मात्रै बोकेर तपाईँहरू समक्ष उपस्थित भएको छु र यहाँ मैले यो एकल कविता वाचन धेरै अगाडिबाट सुन्दै आइरहेको छु। यहाँ धेरै दिग्गज अग्रज व्यक्तित्वहरूले आफ्नो कविताहरू सुनाएर गइसक्नु भएको छ र त्यसको लागि जुन म यो कुर्सीमा बसिराख्दा पनि म यसको लागि योग्य त म छैन, तैपनि तपाईँले जुन एउटा योग्य ठानेर मलाई मौका दिनुभयो त्यसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र म केही स्पष्ट पार्न चाहन्छु भने तपाईँले भन्नुभयो कविता लेख्नुहुन्छ, तर वास्तवमै मैले कविता लेख्न सकेको छैन। आशा गर्छु तपाईँहरूको जुन एउटा हौसलाले मैले आगामी दिनमा चाहिँ कविता लेख्न सकौँ।
पक्कै पनि हाम्रोमा एकदमै पोख्त कवि पनि आउनुहुन्छ, सिक्दै गरेका कविहरू आउनुहुन्छ, तपाईँले भने जस्तो भावना लेख्नुहुन्छ, अनि त्यो भन्नु साथै राम्रो पनि हो अहिले साहित्यमा, किनभने लेख्न सुरु गर्न नपाइकन एकदमै वरिष्ठ भएँ भन्ने खालको पनि अहम कतिपयमा हुन्छ, सबैमा होइन, एकदमै कममा, अनि एकदमै धेरै मान्छेहरू चाहिँ मलाई आउँदैन भन्ने बढी रुचाउँछन्, अनि एकदमै पोख्त मान्छेलाई पनि साँच्चैकै आउँदैन जस्तो पनि लाग्छ, आफै लेखिरहेको भएको त छ जस्तो पनि लाग्छ। त्यो हुँदै हुँदै अगाडि बढ्नु नै साहित्यको रमाइलोपना हो, असाध्यै मिठो पना पनि हो। र उज्यालो रेडियो नेटवर्क साहित्यिक कार्यक्रमहरू मार्फत अथवा अन्य कार्यक्रमहरू मार्फत छायामा बसेका मान्छेलाई अगाडि ल्याउन रुचाउँछ, त्यसकारण पनि हामीले कहिलेकाहीँ एउटा कार्यक्रममा गर्दाखेरि श्रोताले सुनेर तपाईँलाई प्रतिक्रिया दिँदा तपाईँलाई जोस आयो, ऊर्जा आयो भने तपाईँ अरू लेख्न सक्षम बन्नुहुन्छ भन्ने विश्वासका साथ मैले बोलाएको हुँ। तपाईँलाई स्वागत छ, मैले एकपटक फेरि स्वागत गरेँ।
धन्यवाद।
र अब हामी अलिकति कवितातिर प्रवेश गरौँ, एउटा कविता सुनेपछि अनि म अरू कुराकानी गर्छु। पहिलो कुन सुनाउनुहुन्छ?
पहिलो म कुन कविता जस्तै कविता, कविता त नभन कविताको छाया भनेर बुझौँ होइन, लेख्दा लेख्दै कविता जस्तै कविता भएको। र म थाहा छ तपाईँहरूलाई म भाटभटेनीमा चाहिँ सिनियर सुपरभाइजर सेल्स डिपार्टमा काम गर्छु र त्यही काम गर्ने सिलसिलामा कस्टमरहरूबाट आएको फिडब्याक र हामीले त्यति बेला कस्तो खालको फिलिङ्सहरू मनमा उब्जिन्छ त त्यही फिलिङ्सलाई नै एउटा सानो कविता जस्तै कविता लेखेको छु। शीर्षक छ सेल्सम्यान उर्फ यस म्यान।
सेल्सम्यान उर्फ यस म्यान।
म कविता जस्तै कविता सुरु गर्न चाहन्छु। पसलमा राखिएका सिसाका ग्लास समाउँदै हरेक ग्राहकले सोध्छन् यो झर्यो भने त फुट्छ होला है। कसिएको टाइको गाँठो खुकुलो पार्दै अर्को महाशय सोकेसको घडी देखाउँदै सोध्छन्। ब्याट्री सकिएपछि त बन्द हुँदो होला है। खुइलेको तालु जति टल्केको छ त्यो भन्दा बढी चम्केको वासनायुक्त आँखा बोकेर बेला बेलामा आइरहने अदवैसी महामानव जुत्ता कम्र मेरो शरीरको मध्य भागमा ज्यादा हेर्दै उनले यो उमेरमै प्राप्त गरेको दिव्य ज्ञान हामी माझ निशुल्क बाँड्दै। जुत्ता महँगो भएर के भो, दुई चार चोटि लाएपछि त पुरानो भइहाल्छ। सस्तो अत्तरको भद्द गन्धले नै चिनिहाल्छु म ती म्याडमलाई, सस्तो अत्तरको भद्द गन्धले नै चिनिहाल्छु म ती म्याडमलाई, जसले कपडा विभागमा काम गर्ने मेरो पल्लो साथीलाई लगातार पाँच दिनको सौहार्द नपूर्ण किचकिच र मुलमलाई पश्चात हिजो मात्र एउटा साडी किनेकी थिइन्। आज त्यही साडीको फेरो लतार्दै मेरो विभागमा आएर मलाई नै धन्य बनाइदिँदै प्लास्टिकको फूल सुम्याउँदै बास्न आउँदैन है, असली जस्तो त किन हुँदो हो। हरेक ननसेन्स प्रश्नको रिभोल्युसनरी उत्तर नै नभएको त कहाँ हो र मसँग पनि। त्यो सिसाको सामान फुट्छ भन्नेलाई भन्न मन लाग्छ, फुट्दैन, नपट्याए एकपटक आफ्नो टाउकोमा बजारेर हेर्नुहोस् त। ब्याट्री सकिएपछि त घडी बन्द हुन्छ भन्नेलाई भन्न मन लाग्छ, मानौ पाँच दिनसम्म तपाईँलाई दाना पानी बन्द गरिदिए भने पनि तपाईँ दौडेर यहाँ आउन सक्नुहुन्छ नि, हो घडी पनि त्यसरी नै चल्छ। जुत्ता लाएपछि पुरानो हुन्छ भनेर अद्भुत ज्ञान प्राप्त गरेका ती ठर्की भलादमीलाई मुखभरिको जवाफ दिन मन लाग्छ, होइन यो जुत्ता पनि तपाईँको बाबत्ती जवानी जस्तै सधैँ नकचरो र घिनलाग्दो नयाँ देखिन्छ। प्लास्टिकको फूलमा बास्न खोज्ने म्याडमलाई भनिदिउँ झै लाग्छ, म्याडम त्यो सस्तो अत्तर पनि त्यसमा छर्किदिनुहोस् न, बाह्रै मास बास्न आउँछ। रोटी बनाउने मेसिन समाउँदै रोटी त यसमा पाक्ला तर सब्जी त बनाउन परिहाल्छ, रक्सीमा चोबेर खान मिल्दैन सोधौँ झै लाग्छ। भन्न त धेरैलाई धेरै थोक भन्न मन लाग्छ, भन्न त धेरैलाई धेरै थोक भन्न मन लाग्छ। थर्मसमा पानी कति दिन तातो बस्छ भन्नेलाई नसेलाइन जेल तातै बस्छ भन्न मन लाग्छ। राइस कुकर समातेर यसमा भात पाक्छ भन्नेलाई भन्न मन लाग्छ, तपाईँको प्रश्नले भात भन्द मेरो दिमाग छिटो पाक्छ। प्रेसर कुकरले सिट्ठी मार्छ भन्नेलाई भन्न मन लाग्छ, तपाईँलाई देखेर त कुन्नी तपाईँको श्रीमती देखेपछि अवश्य मार्छ भन्न मन लाग्छ। मनको जवाफ मुखैमा आएर वाक वाकी आउन लाग्दा झलास सम्झिन्छु, यस सर यस म्याम तपाईँले भने जस्तै हुन्छ, किनकि म त सेल्सम्यान, ग्राहक मेरो देवता, पसल मेरो मन्दिर, फेरि मलाई सानैदेखि सिकाएको छ रिसले हानि गर्छ, त्यसैले सुन्दै रिस उठ्ने कुरा सुनेर पनि म हर बखत मुस्कुराइरहन्छु, भित्र मुर्झाउँदै बाहिर जुर्मुराउँदै म हर पल हाँसिरहन्छु। यी तमाम वाह्यत प्रश्नको समझदार उत्तर बोकेर म मेरा ग्राहक रूपी भगवान्लाई खुसी पार्न हरदम तल्लीन रहन्छु, यस सर यस म्याम यु आर राइट, अनि एकान्तमा भरे कसैलाई नदेखाइकन कसैलाई नसुनाइकन एक चोक्टो मुठु गाँठो पारेर एक सबको आँसु रोएर एक चिम्टी ओठ थरथराउँदै एक थान स्वाभिमान बन्दकी राखेर एक पाइला आत्मसम्मानलाई कुल्चेर दुई शब्द सोच्छु, म सेल्सम्यान उर्फ यसम्यान। धन्यवाद।
कति राम्रो, कति मिठो, म सेल्सम्यान उर्फ यसम्यान शीर्षकको कविता। यो भित्र विचार छ, अनुभव छ, व्यङ्ग्य पनि छ, चेतना छ, सोच छ, लेखाइ छ, धेरै थोक छ। मैले यही कविता सुनेपछि तपाईँलाई कविता लिएर आउनुहोला मायाजी भनेर जोडै गरेको थिएँ, तपाईँ मान्नुभएको थिएन। म एकपटक फेरि दोहोऱ्याउँ, यसभित्र उहाँको सात वर्षको अनुभव छ। उहाँले भनिसक्नुभयो सात वर्षदेखि उहाँ भाटभटिनी सुपर मार्केटमा कार्यरत हुनुहुन्छ, भरतपुरको शाखाको भाटभटिनी सुपर मार्केटको सिनियर सुपरभाइजरको रूपमा कार्यरत हुनुहुन्छ। माया घोताने गुरूङ आजका हाम्रा कवि हुनुहुन्छ, तनहुँ ब्यास आठ पुलिमराङ उहाँको घर र अहिले चितवन बस्नुहुन्छ। मायाजी, यो सेल्सम्यानको अनुभव त्यो कसरी, कुन कुन कुराले तपाईँलाई चेत दियो र अनि कोरौँ कोरौँ लाग्यो यो कविता?
कस्तो हुन्छ भने सर, अब हामी सेल्स डिपार्टमेन्टमा मैले काम गरेको सात वर्ष भइसक्यो, पोखरामा मैले चार वर्ष काम गरेँ, चितवनमा तीन वर्ष गरेँ, त्योभन्दा अगाडि पनि म मार्केटिङ सेक्टरमा नै काम गर्थेँ। र काम गर्दै जाँदा कस्तो हुन्छ भने हामी त एउटा सुविधा सुविधाको लागि उनीहरूलाई सुविधा प्रदान गर्न गर्नको लागि हामी त्यहाँ तयार भएर बसेका हुन्छौँ. तर कस्तो हुन्छ भने सायद हामीभित्र त्यो अलिकति संस्कार नै नबसेको हो कि जब उनीहरू खल्तीमा हजार रुपियाँ 2,000 रुपियाँ बोकेर उनीहरू सपिङ गर्न आउँछ, लिफ्ट चढेर आउँछ नि, त्यसपछि उनीहरूले ठान्छ कि हामी साँच्चीकै हामी भगवान् हो, साँच्चीकै हामीले उनीहरूलाई पूजा गर्नुपर्छ. तर मलाई लाग्छ कि यदि म ग्राहक भएर गए पनि गिभ एन्ड टेक हो, पैसा दिएर हामीले सामान किन्ने हो, कुनै डोनेसन गर्न हामी जाने होइन, कुनै पनि ग्राहक हामीलाई डोनेसन गर्न आउने होइन,
बराबरीको सम्बन्ध हुनुपर्छ.
हजुर, बराबरीको सम्बन्ध,
मान्छेको रूपमा व्यवहार गरिनु पर्यो सेल्सम्यानलाई पनि.
तर जब उनीहरू सेल्स मलभित्र छिर्छ, सेल्स डिपार्टमेन्टभित्र जुन सुपर मार्केटभित्र छिरिसक्छ नि, त्यसपछि उनीहरूलाई छुट्टै किसिमको अहमता त्यो देखिहाल्छ कि हामीले उनीहरूलाई एउटा सर्भेन्टको रूपमा नै हामीले उनीहरूको सेवा गर्नु पर्यो.
त्यसपछि तपाईँमा चेतना आयो यो कुराको, लागिरह्यो सधैँ र अनि कविताको रूपमा कोर्नुभयो.
कविताको रूपमा
नाम नभनिकन कुनै एउटा घटना भन्नु पर्यो भने यो घटनाले मलाई यस्तो स्ट्राइक गर्यो कि दिमागमा त्यसपछि लेखे जस्तो लाग्छ.
एकचोटि कस्तो भयो भने एकजना लेडिज कस्टमर हुनुहुन्थ्यो अनि सिसाको ग्लास समातेको थियो उसले, अनि 6 सिसा प्याक गरिदियौँ. प्याक गरिदिएपछि कार्टुनमा प्याक गरेर बिल गरेर हामीले जब प्लास्टिकमा राखेर उहाँलाई हामीले सामान दियौँ नि काउन्टरबाट, त्यसपछि उहाँले सोध्नु भयो कि सिसा समातेर यो फुट्छ, सोध्नु भयो फेरि दोहोऱ्याएर यो फुट्छ. म अवाक भएँ, म हेरेँ सिसा फुट्छ त नर्मली सबैले थाहा भएकै कुरा हो नि, त्यो सबैले चेत भएको कुरा, सानो बच्चाले पनि सिसा फुट्छ भन्ने कुरा त थाहा छ नि. तर उहाँले दोहोऱ्याइ दोहोऱ्याइ सोध्नु भयो कि सिसा फुट्छ भन्नुभयो. मैले साँच्चीकै हामी पनि एउटा सेल्स डिपार्टमेन्टमा गरी बसिसकेपछि कतिको पोलाइट हुनुपर्छ अलिकति सिकेको हुन्छ, जानेको हुन्छ, तर त्यो भनिसक्दा कहिलेकाहीँ कस्तो हुन्छ भने मुड कुन बेलामा कता चलिरहेको हुन्छ. ठ्याक्क मैले पनि उत्तर दिइहालेँ, मैले अहिलेसम्म सिसा फुटेको थाहा छैन. उहाँ चुपचाप
लाग्नुभयो.
अनि अर्को ठ्याक्कै एउटा घटना के भयो भने गर्मीको बेलामा चितवनमा अलिकति धेरै गर्मी छ, ह्यान्ड फ्यानहरू आउँछ. भर्खरकै टिनेजरको एउटा बहिनी थियो, फ्यान समातेर उहाँले आहा कस्तो राम्रो हावा, म हेरिरहेको छु उहाँलाई, फेरि भन्नुभयो साथीलाई हेर त कस्तो राम्रो हावा. ठ्याक्क जब उसको र मेरो आई टु आई कन्ट्याक्ट भयो नि, त्यसपछि उहाँले मलाई हेरेर सोध्नु भयो यो पङ्खा हो. म फेरि अवाक भएँ, एकछिन उभिएँ, फेरि उहाँले सोध्नु भयो यो पङ्खा हो. त्यति बेला एकदमै के जवाफ दिउँ कस्तो दिउँ थाहा छ मलाई, मेरो पेसा मैले उहाँलाई एकदमै सन्तुष्ट पार्नुपर्छ. त्यही पनि त्यो सुन्दा सुन्दा कहिले कस्तो हुन्छ भने मलाई पनि पङ्खा जस्तो जस्तै लाग्छ, समथिङ कहिले काहीँ त्यो टाइपको आउँछ. मैले गलत भनिरहेको छु, मैले त्यो भन्नु हुँदैन, तै पनि कहिले काहीँ सिचुएसन हालत त्यो आउँछ कि त्यस्तो टाइपको
चेता आउँछ कविताको. कहिले काहीँ त्यो एकदमै मनमा पोखिएर कहाँ पोखाउँ भएको बेलामा अनि पानामा लिएर गएर पोखेपछि शीतल हुन्छ. र यसरी नै कवि भन्छन् मान्छेहरू, कसैलाई प्रेमको चेतना आउँछ, कसैलाई यो खालको चेतना आउँछ, कसैलाई अरू विषयहरूमा आउँछ र अनि कविताहरू लेखिन्छ. कस्तो हुन्छ त्यो, मतलब तपाईँले अहिले भनिरहेको कुरा त सब कति सेल्सम्यानको अनुभव होला यो है, देशभरि जतिले सुन्नु भएको छ अहिले, हो मेरो मनकै कुरा भन्दिन मायाले भनेर भन्दो हुन् सुन्नेहरूले, त्यस्तो पनि हुँदो.
धेरैले सेल्स डिपार्टमेन्टमा बसेर धेरैले यो एकदमै खड्किरहेको त्यो हुन्छ नि, उनीहरूले कस्तो टाइपको व्यवहार गर्छ कस्टमरले त्यो तरिकाको, एकदमै कहिले कहिले एकदमै फ्रस्ट्रेट हुन्छौँ कि हामी, कि हामी पनि उहाँको लागि एउटा सुविधाकै लागि बसेको, तर कहिले पनि उहाँले त्यस्तो सोच्नुहुन्न.
कतिजना हुनुहुन्छ काम गर्नेहरू त्यहाँ तपाईँहरूको भाटबडिनी नै चाहिँ, भरतपुरको चाहिँ भाटबडिनीमा?
भरतपुरमा लगभग 200-250.
देशभरिको त तपाईँलाई थाहा हुँदैन होला,
त्यो त एक्ज्याक्टली रेकर्ड मलाई थाहा हुँदैन,
मोटामोटी यति भन्ने थाहा छ.
हजुर,
त्यो 200-250 जनाहरूलाई के तालिम पहिला दिएर अनि सेल्सको यस्तो यस्तो गर्नुपर्छ है भनेर सिकाइएको हुन्छ?
त्यो भन्दा पनि कस्तो हुन्छ भने सुरुमा 12 पास त सबैको हुनैपर्छ, त्यसपछि इन्टरभ्यू हुन्छ. इन्टरभ्यूमा जुन जुन जो जो व्यक्ति छानिनुहुन्छ नि उहाँहरूलाई चाहिँ हामीले डाइरेक्टली फिल्डमा नै लगेर जुन एउटा प्र्याक्टिकल्ली नै हामीले 3 चाहिँ ट्रेनिङ पिरियडमा राखेको हुन्छ.
तालिम छुट्टै दिएको हुन्छ भाटपटेनीको
म्यानेजमेन्ट? छुट्टै भन्दा पनि हामीले जुन हाम्रो फ्लोर छ, फ्लोर वाइज छ नि, त्यो फ्लोर फ्लोरमै लगेर सामान देखाएर यो सामान यस्तो हो, यसले यस्तो काम गर्छ भनेर 3 चाहिँ हामीले उहाँलाई चाहिँ ट्रेनिङ दिएर चाहिँ एकदमै परिपक्व बनाइसक्नुपर्छ.
त्यहीँको स्टाफहरूलाई चाहिँ केही सहुलियत हुन्छ किन्दाखेरि हामी सामान्य ग्राहकलाई भन्दा फरक खालको हुन्छ?
पहिला चाहिँ यो सहुलियत थियो, तर अहिले छैन, त्यो हटाइएको छ,
अहिले हटाइएको छ, अहिले चाहिँ हामी ग्राहकले किने जस्तै हो त घर सेल्समेनले किन्दाखेरि पनि त्यहाँ
एकदम
रमाइलो यो एउटा त्यहाँभित्रको कहिले काहीँ हुन्छ बाटपट्टि अब सबैतिर छ प्राय जान्छन् मान्छेहरू र थाहा पाउन मन लाग्छ नि त अब ग्राहकको रूपमा हामी गएको हुन्छौँ भने स्टाफको रूपमा चाहिँ कसरी ह्यान्डलिङ भइरहेको हुन्छ होला जस्तो चेतना कहिले काहीँ आउँछ र यो कुरा गरिन्छ। कविता लेख्न तपाईँलाई कहिलेदेखि प्रभाव पर्यो? म लेखौँ लेखौँ जस्तो चाहिँ कुन बेलाबाट म लेख्न सक्छु कि क्या हो? म त लेख्छु, एक्लै भए पनि लेखेर राख्छु, यद्यपि तपाईँ कमन भएर जानुहुन्न होइन, त्यो चाहिँ कहिलेदेखि लाग्यो त्यस्तो?
मैले अघि पनि एकचोटि भनिसकेँ होइन, त्यो कविता लेख्न सक्छु भन्ने चेत र कन्फिडेन्ट त मलाई अझै पनि आएको छैन। वास्तवमै म नढाँटी भन्नुपर्दा एकदमै सरल नर्मल पाठक हो कि म एकदमै भास्ट तरिकाको साहित्य म बुझ्दिनँ। म साहित्यलाई माया गर्ने, साहित्यप्रति लगाव झुकाव र साहित्यमा अध्ययन र ज्ञान नभएको व्यक्ति कि म थोरै पढ्ने, थोरै एकदम नर्मल तरिकाको सरल तरिकाको उपन्यासहरू त्योहरू पढ्नेलाई पढ्ने हो। त्यसैले कविता लेख्न सक्छु भन्ने त्यो कन्फिडेन्ट त कहिले पनि आएन। तर जुन मैले एकचोटि नारी दिवसको बेला हरेक नारीहरूले त्यो एउटा शुभकामना व्यक्त गरिरहेको हुन्थ्यो, त्यति बेला मलाई केही कुरा खड्किरहेको थियो, एक दुई वर्ष अगाडि हुनसक्छ। त्यति बेलाबाट नै मैले एक दुईवटा कुरा लेखिहालौँ न, केही भइहाल्छ कि भनेर लेखेर अग्रजहरूले कहिलेकाहीँ त्यो थोरै एकदमै थोरै सल्करभित्र सुनाउँदाखेरि होइन लेख्नुपर्छ एकदमै राम्रो छ भनेर उहाँले प्रोत्साहित गर्नुहुन्थ्यो। त्यसपछि नै मैले एक दुईवटा हरप गर्छु तर म हत्तपत्त कतै बोलायो भने गइहाल्ने, त्यो म लाग्छ कि मैले कविता लेख्न सकेकै छैन, त्यही कारणले पनि म कविता लेख्न सुरु गरेँ त म भन्दै भन्दिनँ।
कस्ता पुस्तकहरू बढी पढ्नुहुन्छ?
त्यो उमेरले पनि अलिकति प्रभाव पार्दोरहेछ। म पहिला जब म टेनिस थिएँ त्यति बेला म अलिकति प्रेमिल उपन्यासहरू नै पढ्थेँ र अहिले चाहिँ अलिकति सामाजिक विषयवस्तुमा केन्द्रित भएको किताबहरू चाहिँ पढे पढ्छु र एकताका चाहिँ म तस्लिमा नसरिनको उपन्यास चाहिँ म प्राय पढ्थेँ, खोजेरै
सबै पढ्नुहुन्थ्यो,
सबैभन्दा पनि लगभग पढेको छु, मैले भेटेको जति खोजेको जति खोज्दाखेरि भेटेको जति चाहिँ प्राय पढ्छु म।
तपाईँको त्यो मतलब कतिपय ठाउँमा हुन्छ नि आफ्नो घरको कम्युनिटीभित्र अथवा जाति कम्युनिटीभित्र साहित्यिक समारोहहरू कार्यक्रमहरू भइरहन्छन् त्यस्तोहरूमा जस्तो गुरुङ भाषामा पनि लेख्न सक्नुहुन्छ, लेख्नु भएको छ?
भाषामै भनेर मैले लेखिएको चाहिँ छैन तर यदि मैले लेखेँ भने त्यसलाई म ट्रान्सलेट गर्न सक्छु किनकि म सानैबाट गुरुङ समुदायमा हुर्केर गुरुङ भाषा नै बोल्दै आएको, तर एक्ज्याक्टली गुरुङ भाषामै भनेर मैले अहिलेसम्म कविता लेखिएको चाहिँ छैन।
र त्यस्तो कम्युनिटी भेट नभएर पनि हुनसक्छ?
कम्युनिटी छ हाम्रो पोखरामा एकचोटि साहित्यिक गुरुङ साहित्यिक मञ्च गुसाम भनेर राखिएको छ, त्यहाँ गुरुङ साहित्यकारहरूको चाहिँ एउटा सक्रियतामा नै एउटा साहित्यिक मञ्च भनेर बनेको छ, त्यसमा गुरुङ कविताहरू उहाँले कहिले काहीँ अफर गर्नुहुन्छ। सायद अब म लेख्न नभ्याएरै भनौँ कि म लेख्न नचाहेर भनौँ कि
माफी मिलिरहेको छ,
कन्फ्युजन हुन्छ।
अब एउटा कविता सुनौ मायाजी, अर्को एउटा अब हामीले सेल्सम्यानवाला सुन्यौँ, अर्को एउटा कविता सुनौ।
मेरो एउटा कविता हजुरले कविता भन्दिनु भयो, म कविता नै भन्छु, अहिलेसम्म कविता नलागेकोले म कविता नै भन्छु र यो एउटा जन्मोत्सव शीर्षकमा चाहिँ एउटा कोरेको छु मैले, कविता सुरु गर्छु। जन्मोत्सव, म किन जन्मे कहाँ जन्मे कसरी र के का लागि जन्मे, म किन जन्मे कहाँ जन्मे कसरी र के का लागि जन्मे, अह म आफैलाई थाहा छैन, तैपनि जन्मोत्सवको खुसी मनाइरहेछु हरेक वर्ष, ताकि त्यही खुसीले मेरी आमाले प्रसव पीडा भुसुक्कै बिर्सिजाउन्। बिहान 8 बजे बिउजेर ओछ्यानबाट आमालाई फोन गर्छु, आमा चिया पिउनु भयो, आमा सजिलै भनिदिनुहुन्छ म त घाँसको भारी लिएर आउँदैछु काशी, तिनै आमाको मुहार हँसाउन म गाउँ छोडेर घरदेशमै परदेशी भएको छु। जन्मदिनको खुसी मनाउनलाई भेनिल्ला स्ट्रबेरी ब्ल्याक फरेस्ट बटर स्कच जस्ता ठूला ठूला केकहरू काट्छु, जन्मदिनको खुसी मनाउनलाई भेनिल्ला स्ट्रबेरी ब्ल्याक फरेस्ट बटर स्कच जस्ता ठूला ठूला केकहरू काट्छु। मेरी आमा ठिक त्यही बेला गुन्द्रुक उमालेर कसौडीमा कोदोको ढेँडो चुप्दै हुन्छिन्, गाँस हाल्दै पिच्छे अड्किन्छ मलाई नै सम्झेर, गाँस हाल्दै पिच्छे अड्किन्छ मलाई नै सम्झेर, तल गैरी गाउँको कुवाबाट पिठ्यौमा लागेको पानी फारो गरेर पिउँछिन् र र म त्यति नै बेला सहेलीको इच्छा अनुसार रेड वाइन रेड लेबल खै के खोलिरहेको हुन्छु, स्याम्पेन उडाइरहेको हुन्छु। तर आमा फोन गरेर भन्छिन्, काशी खानेकुरा त खाइस् तैँले। र त्यति बेला धिक्कार लाग्छ मेरो जन्मदिन, र त्यति बेला धिक्कार लाग्छ मेरो जन्मदिन। म भान्सा बेडरुम बाथरुम र अफिसमा छुट्टा छुट्टै चप्पल लगाउँछु, म भान्सा बेडरुम बाथरुम र अफिसमा छुट्टा छुट्टै चप्पल लगाउँछु। तर मेरी आमाको पोहोर दसैँमा किनेको जुत्ता सोल घोटिएर भुइँमै टेक्छ। बारीमा बजारमा बिहेमा चाडबाडमा उनको फेर्ने अरू छैन। तैपनि आमा भन्छिन् फोनमा, काशी तैँले पोहोर दसैँमा ल्याइदिएको जुत्ता साह्रै बलियो रहेछ, फेरि आउँदा त्यस्तै ल्याइदिए है। पुनः त्यति बेला म मेरो जन्मदिनलाई धिक्कार्छु एकपटक। मेरो अनुहारमा समयको माग भन्दै पोत्तिन्छन् ब्रान्डेड क्रिमहरू, आइलाइनर र लिप कलरहरू। तर उता मेरी आमा फुटेको ओठमा लगाउने नौनी नपाएर एक दिन कसैको खेताला गर्न जानुहुन्छ। म युट्युब ट्विटर फेसबुकमा अप टु डेट भइरहँदा चल्ने चित्रहरूलाई देउतै मानेर मेरी आमा भाइले ल्याइदिएको टिभीमा घोरिनुहुन्छ, कथा जस्तै आफ्नो दैनिकी सम्झिँदै निदाउनुहुन्छ लुटुक्कै। थाहा छैन आमाले टिभीलाई हेर्नुहुन्छ या त टिभीले आमालाई गिज्याउँछ। मैले जन्मोत्सव मनाइरहनुको औचित्य देख्न छाडेको छु, मैले जन्मोत्सव मनाइरहनुको औचित्य देख्न छाडेकी छु। जन्मिएर मैले निभाउनु पर्ने जिम्मेवारी निभाउन नसक्दा आफ्नै जन्मप्रति धिक्कार लाग्न थालेको छ। पेट नै पाल्न त परजीवीले पनि पालेको हुन्छ, लाग्छ खुसी भन्दा अगाडि कुनै सुख छैन। मैले मेरी आमालाई जन्मोत्सवको उपहार स्वरूप म आफैलाई समर्पण गर्ने दिन कहिले आउला। धन्यवाद।
बडा मिठो के थियो शीर्षक यसको?
जन्मोत्सव।
जन्मोत्सव शीर्षकको कविता सुन्यौं हामीले। आज हामी कवि माया घोताने गुरूङसँग छौं। तनहुँ ब्यास आठ पुलिमराङ उहाँको घर, अहिले चितवनमा बस्दै आउनुभएको छ र चितवन भरतपुरमा रहेको भाटभटिनी सुपर मार्केटमा सिनियर सुपरभाइजरका रूपमा काम गर्दै हुनुहुन्छ। आजको एकल कविता वाचनमा उहाँका अरू कविता र कुराकानी लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण
एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र फुर्सदका बेला डाउनलोड गरेर पनि सुन्न सकिन्छ। आजको एकल कविता वाचनमा मसँग तनहुँ ब्यास आठ पुलिमराङ घर भई अहिले चितवन बस्दै आउनुभएकी कवि माया घोताने गुरूङ हुनुहुन्छ। उहाँसँग कुराकानी गरिरहेको छु। मायाजी, तपाईँलाई फेरि स्वागत छ हाम्रो कार्यक्रममा। हामीले अघि दुईटा कविता सुन्यौं, कुराकानी धेरै गर्यौं, भाटभटिनी सुपर मार्केट भरतपुर जहाँ तपाईँ सिनियर सुपरभाइजरको रूपमा कार्यरत हुनुहुन्छ त्यहाँको कुराकानी गर्यौं। तपाईँसँग एकजना साथी पनि आउनु भएको छ, मैले नाम जोड्नुपर्छ, उता दिनेशजीसँगै बस्नु भएको छ अहिले, गीता श्रेष्ठ उहाँको साथी, उहाँदेखि सँगै उहाँहरू आउनु भएको छ चितवनदेखि नै, र एकल कविता वाचन हामीले आज प्रस्तुत गरिरहेका छौं मायाजीसँग। मैले स्वागत गरे सँगसँगै अघिको चरणमा धेरै कुराकानी गरेर मैले कविता अलिक कम सुनाए कि जस्तो लागेर अर्को सुनाउने रहर गरे। अब एकल कविता वाचनमा अर्को कुन कविता तपाईँलाई सुनाउँ सुनाउन लागेको छ?
मसँग त्यति धेरै खासै सुनाउनलाई कविताहरू धेरै छैन, र पनि एक दुईवटा सुनाइहालौँ न भन्ने टाइपको छ। र त्यसको एउटा शीर्षक छ कपुरी क, कपुरी क, किनकि हामीले जिन्दगीको एउटा यात्रा हामीले जब सुरु गर्छौँ नि कबाट नै सुरु गरेको हुन्छ, कि त्यस त्यो कपुरी कलाई नै साथमा लिएर हामी अगाडि बढिरहेको हुन्छौँ। त्यो कपुरी क शीर्षकमा चाहिँ मैले सानो एउटा भावना कोरेको छु, सुरु गर्न चाहन्छु कपुरी क। कपुरी क देखिको तिम्रो मेरो माया र सम्बन्ध, कपुरी क देखिको तिम्रो मेरो माया र सम्बन्ध, अहिले त्यही क बितामा आएर रोकिएको छ। कालिदासले जत्रे ठूला कपुरीका सँगै पढ्ने ओठहरू अहिले आएर फरक फरक भएका छन्। तिमी ओम मन पेमे होम भन्छौ, म हरे राम हरे कृष्ण, यसरी नै अलग अलग भएका छन् हाम्रा ओठहरू। म त्यही ठूलो कपुरीका दुब्लाएर सानो भएछ भनेर सोच्दै गर्दा तिमी त्यही कलाई कविता बनाएर आयौ। म त्यही ठूलो कपुरीका दुब्लाएर सानो भएछ भनेर सोच्दै गर्दा तिमी त्यही कलाई कविता बनाएर आयौ। म तिम्रो खुसीमा खुसी हुनुपर्ने, म तिम्रो खुसीमा खुसी हुनुपर्ने, तर मान्छेको प्राकृतिक गुण नै रहेछ क्यारे, अह म रत्ती भर खुशी हुन सकिन। समय त्यो पनि थियो, समय त्यो पनि थियो, तिम्रो खुट्टामा चोट लाग्दा मलाई दुख्ने, म बिरामी हुँदा तिमी स्कुल नजाने। तर खै समय परिवर्तन त पक्कै भएन होला, दिन रात भइरहन्छ, पानी बगिरहेछ, हावा चलिरहेछ, घडीको सुई आफ्नै रफ्तारमा घुमिरहन्छ। जति बेला तिमी र मलाई स्कुल जान हतार बनाउँथ्यो, ठिक त्यसरी नै परिवर्तन भयो त सिर्फ हामी भयौँ। तिमी जब कुनै मञ्चमा गएर कविता सुनाउँछौ, म कुनामा बसेर दुई हातले ताली बजाउँछु र मनमनै ठुलो जाली बुनिरहेको हुन्छु। तिम्रो कविताको हाई रेटिङले जलाउँछ मलाई, तिम्रो कविताको हाई रेटिङले जलाउँछ मलाई, पोल्छ भत्भती शरीरमा आगो लागे झै दन्दनी, ईर्ष्या रिस जलन तिम्रो प्रगतिमा जलेर म खरानी हुन्छु। फेरि सोच्छु कहिलेकाहीँ, फेरि सोच्छु कहिलेकाहीँ, तिम्रो खुसी र सुखमा रम्नु पर्छ, एक दिन खुसी पक्कै भेट्नेछु। अरूको प्रगतिमा ईर्ष्याले जल्नु ह्युमन नेचर रहेछ क्यारे, अरूको प्रगतिमा ईर्ष्याले जल्नु ह्युमन नेचर रहेछ क्यारे, तर अरूले पैसा तिरेर पिएको मिनरलयुक्त पानीको रिस नगरी म आफ्नै कुवाको चिसो पानीमा मन बहलाउन चाहन्छु। र अन्त्यमा कबाट कविता भए जस्तै, कबाट कविता भए जस्तै, कबाट कमजोरी पनि हुँदो रहेछ र कबाटै कोमलता, कुशलता, क्रियाशीलता र कार्यगत एकता भएको भए आज हामी त्यही कबाट कर्मठ साथी हुने थियौँ। तर अफसोच हाम्रो सम्बन्धलाई त्यही कले कमसल सम्बन्धको पहरेदार बनाइदियो। धन्यवाद।
हामी माया घोथाने गुरुङसँग छौं। तनहो व्यास आठ पुलिमराङ, उहाँको घर अहिले चितवन बस्दै आउनुभएको छ र चितवनमा रहेको भाटभटेनी सुपर मार्केटको सिनियर सुपरभाइजरको रूपमा कार्यरत हुनुहुन्छ। माया घोथाने गुरुङ कविता लेख्नुहुन्छ र धेरै कविता लेख्दिन अथवा कवि भन्न अप्ठ्यारो लाग्छ भन्नुहुन्छ, तर हामीलाई कविता सुनाइरहनु भएको छ। कहिलेकाहीँ भाटभटेनी सुपर मार्केटका साथीहरूलाई सँगै राखेर जोडेर तपाईँले कुराकानी गर्दै कविताहरू सुनाउनु भएको छ कि छैन?
त्यस्तो म गर्दिनँ, किनकि म लेख्छु भन्ने कुरा नै, म अलिकति दुई चारवटा हरफ लेख्छु भनेर पनि म सायद भन्दिनँ कसैलाई, थोरै एकदमै थोरैजनालाई मात्रै थाहा छ। त्यसैले म यो कविता सुनाउने, म यसरी साहित्यप्रति म रुचि छ भन्ने कुरा प्राय थाहा नहुन सक्छ।
भनेपछि त्यहाँ 200-250 जना कार्यरत हुनुहुन्छ भरतपुरमा, अरू साहित्य लेख्नुहुन्छ कि लेख्नुहुन्छ, तपाईँलाई त्यो चाहिँ थाहा छ?
मैले थाहा पाए अनुसार पढ्ने चाहिँ छन्, एक दुईजना म भेटाउँछु। म कहिलेकाहीँ साहित्य पढ्छौ भनेपछि मलाई एकदमै खुसी लाग्छ। म चितवनमा रहेको सुनगाबा पुस्तक पसल र सम्पूर्ण किताबबाट किताब किनेर कहिलेकाहीँ दिन्छु पनि।
तर
तर साहित्य नै लेख्ने साथी मैले अहिलेसम्म देखिएको छैन भाटभटेनीभित्र।
अघि हामी यो बीचमा रोकिएको बेलामा छोटो कविता नै छ एउटा भन्नुभएको थियो, त्यो एउटा सुनेर अनि लामो सुन्ने हो कि जस्तो लाग्छ मलाई, कुन सुनाउनुहुन्छ?
हुन्छ, एउटा छोटो कविता छ, अस्ति भर्खरमा चाहिँ कोरेको, लेडिज फर्स्ट।
एकल कविता वाचनमा माया घोताने गुरुङको कविता लेडिज फर्स्ट।
फतक्क गलेको म बसको दोस्रो सिटमा थचक्क बस्छु, फतक्क गलेको म बसको दोस्रो सिटमा थचक्क बस्छु, एउटी वैश्य पोखिन लागेकी युवती आएर भनिन्, एक्सक्युज मी, यो महिला सिट हो, उठ्नुहोस् त। म जुरुक्क उठे, खुरुक्क बसको पछिल्लो भागमा गएर उभिए, बसको ब्रेक लाग्छ कच्याक्क, म हुत्तिएर अगाडि पुगे, एउटी अधवैसे महिलासँग ठोक्किन पुगे पछाडिबाट, उसले पछाडि फर्केर एक झापड लगाइन् मिट्टुको अभियोगमा, म बुद्ध झै शान्तले उभिए, महात्मा गान्धीले झै अर्को गाला पनि थाप्दै, लाजले रातो पिरो हुँदै बसबाट लुरुक्क ओर्लिए भिजेको मुसो सरह, बैंकमा गएर उभिए, लेडिज फर्स्टको बोर्ड देखे, जब पालो आयो पैसा निकालेर खुरु खुरु ब्लड बैंक गए, भीड़लाई चिचोल्दै अन्त्यमा दुई पोका रगत लिएर हस्याङ फस्याङ गर्दै, जब म इमर्जेन्सी कक्षमा पुगे, तब मेरी छोरीले संसार छाडिसकेकी थिइन्, छोरी तिमी पनि आखिर त्यही लेडिज फर्स्ट भएर गयौ, मलाई पछाडि धकेलेर म निरीह निरुपाय अवाक भएर लेडिज फर्स्टको बोर्ड हेरिरहेछु। धन्यवाद।
बडा मिठो, एकदमै रमाइलो गरी छोटोमा मार्मिक कविताहरू प्रस्तुत गरिरहनु भएको छ। तर कविता लेख्न जान्दिनँ म धेरै, कविता लेख्दिनँ, कवि होइन, कवि हुँ भन्न अप्ठ्यारो मान्छु भन्नुहुन्छ। माया घोताने गुरुङसँग छौँ हामी। तपाईँले जस्तो अघि चाहिँ हामीले कविताको प्रभावका कुरा गर्यौँ होइन, तपाईँले पढ्ने पुस्तकका कुराहरू गर्यौँ, साहित्यिक चेत चाहिँ हुन्छ नि एउटा उमेरमा आउँछ कोही बेला, कुनै शिक्षकले पढाउँदै गर्दा वा घरमा परिवारभित्र आफूभन्दा अगाडिका पुस्ता बुवा आमा दाजुभाइ दिदीबहिनी कसैको देखेर पनि सिकिन्छ, तपाईँलाई प्रभाव साहित्यिक चेतना कहिलेदेखि हुन थाल्यो?
एक्ज्याक्टली ठ्याक्कै भन्नुपर्दा त म सानै हुँदाखेरि बढी यो रेडियो प्रोग्रामहरू सुन्ने गर्थेँ, पश्चिममा रेडियो अन्नपूर्ण माछा पुछ्रे, र ठ्याक्कै मेरो परिवारमा साहित्यप्रति रुचि र लगाव भएको व्यक्ति हुनुहुन्न, र मलाई अलिकति झुकाव छ लगाव छ, र उहाँले मलाई प्रोत्साहित पनि गर्नुहुन्न निरुत्साहित पनि गर्नुहुन्न, र जब म कहिलेकाहीँ मैले कामको सिलसिलामा चितवनमा छु, यदि मैले उता घर परिवारलाई फोन गरेर म आज पोखरा आउँदैछु भनेपछि उहाँले अड्कल लगाइहाल्नुहुन्छ, कविता प्रोग्राम छ त्यो तरिकाले भन्नुहुन्छ
कविताको कार्यक्रम भए रुचि राखेर जानुहुन्छ तपाईँ घर पनि,
तर उहाँले मलाई यसरी अगाडि बढ्नुपर्छ यो यस्तो राम्रो हो भनेर प्रोत्साहित पनि गर्नुहुन्न, यस्तो यस्तो काम ठिक होइन नगरे आफ्नो काम गर्नुपर्छ त्यो पनि भन्नुहुन्न, तटस्थ मलाई पढ्न मन लागेको कुरा कुनै चिज रुचि एकदम लाग्यो भने पढ्छु, कहिलेकाहीँ दुई चारवटा अरब लेख्छु बस त्यो दिन।
कति राम्रो रमाइलो उरेछ भनेपछि कार्यक्रमहरूमा त जानुहुँदो रहेछ नि तपाईँ, कुनै कुनामा बस्नुहुन्छ?
कहिलेकाहीँ जान्छु।
अगाडि प्रस्तुत हुने गरी चाहिँ जानुहुन्न?
प्रस्तुत हुने भन्नाले कर काफैले कहिलेकाहीँ, जस्तै यो चितवनमा थियो विश्व कविता दिवस, त्यति बेला एउटा कविता वाचन गरेको छु, र उता पोखरामा त्यही गुरुङ साहित्यिक मञ्च कर गरेर बोलाउनुहुन्छ, म आउँदिन भन्दा पनि हाम्रो अध्यक्षजी हुनुहुन्छ गौरी गुरुङ, उहाँले कर गरेर तपाईँ आउनुपर्छ तपाईँ जसरी पनि आउनुपर्छ भनेर कर गर्नु, त्यहाँ गइसकेपछि एउटा कविता सुनाउनै पर्छ भनेर कर गर्नुहुन्छ, कहिलेकाहीँ त्यति बेला सुनाउँछु, अदरवाइज म त्यस्तो कविता लेख्छु सुनाउँछु पढ्छु लेख्छु भनेर कहिले पनि हिँड्दिनँ।
कविता बाहेक अरू विधामा पनि लेख्नुहुन्छ कहिलेकाहीँ?
कविता बाहेक अरू विधा भन्नाले छोटो छोटो कथा जस्तो स्टोरी जस्तो लेख्छु, तर कहिले पनि मैले छापेको छैन, मेरो आफ्नो डायरीभित्र हुन्छ,
डायरीभित्र चाहिँ बसिरहन्छ। हामी एकल कविता वाचनमा छौं, कवि माया घोताने गुरुङ हुनुहुन्छ, तनहुँ ब्यास आठ पुलिमराङ उहाँको घर, अहिले चितवन बस्नुहुन्छ, र मैले उहाँको पेसाको बारेमा त भनि पनि सके धेरै नै पटक, पाटवटिनी सुपर मार्केट भरतपुरमा कार्यरत हुनुहुन्छ सिनियर सुपरभाइजरको रूपमा, र कविता लेख्नुहुन्छ र एकदमै लुकेर लेख्नुहुन्छ गोप्य राख्नुहुन्छ, आज हामीले एकल कविता वाचनमा ल्याएर पर्दाफास गरेका छौं। अर्को एउटा कविता सुनाउनुहोस् त अब।
हुन्छ, एउटा शीर्षक छ कुन नारीलाई शुभकामना दिउँ म, यो चाहिँ एउटा त्यही ना मैले तपाईँलाई अघि पनि भनेको थिएँ नारी दिवसको बेलामा मलाई लेख्न मन लाग्यो भने, त्यति बेला सम्भवतः पहिलोचोटि हुनसक्छ मैले यो कोरेको अलिकति तोडफोड चाहिँ भयो तोडमोड चाहिँ भएको छ। कुन नारीलाई शुभकामना दिउँ, नारी नारी जो दिनभर निराहार व्रत बस्छिन् श्रीमानको दीर्घायुको खातिर, उसकै नामको सिन्दूर लाउँछिन् श्रृङ्गार गर्छिन् आफ्नो सौभाग्य आफ्नै सौभाग्यको खातिर, उसकै इसारामा श्वास फेर्छिन् श्रीमानको ढुकढुकीको महसुस गर्नको खातिर, उसकै थर आफ्नो नामको पछाडि झुन्ड्याउँछिन् आफ्नो सर्वस्व सुम्पिएको अनुभूति दिलाउनको खातिर, तर साँझ त्यही श्रीमानको हातबाट कुटिन्छन् निराहारले कमजोर भएर उसको वास्न पूर्तिको लागि पूर्ण साथ दिन नसकेकोमा, चरित्रहीनको तकमा भिर्छिन् श्रृङ्गार बढी भएको आरोपमा, र उसको थर भिरिदिए बापत जिन्दगी बिताइदिनुपर्छ निरीह निम्छरु निष्क्रिय निर्जीव निराकार निरुत्तर निरुपाय निरुत्साहित निर्विकल्प निकम्म निर्बल र निर्धन भएर, म कुन नारीलाई शुभकामना दिउँ, म कुन नारीलाई शुभकामना दिउँ, अल्लि परक तस्लिमा नसरिन र मलालाई यो शुभको कुराहरू भरे गरौँला, अल्लि परक तस्लिमा नसरिन र मलालाई यो शुभको कुराहरू भरे गरौँला, मलाई हेर्न भ्याइ नभ्याइ छ मेरै अगाडि दाइजो नल्याएको निहुमा जिउँदै मटितेल खनाएर जलाइएका रुमा चौधरीका लासहरू, सुनि साध्य छैन बोक्सीको आरोपमा दिशा कोच्याउँदै कुटेर मारिएका काली परियारको चित्कारहरू, डोरी काट्न सकेको छैन बिना कारण पासोमा झुन्डाएका सरिता घरदेखिको घाँटीहरूबाट, म कुन नारीलाई शुभकामना दिउँ, म कुन नारीलाई शुभकामना दिउँ, सात वर्षमै बलात्कृत हुने नाबालिकाहरूलाई, एउटा पुरुषले भोग्न नपाउँदा मारिएका अनिता पुनहरूलाई, सड़कमा फालिएका हरिकलाहरूलाई जबरजस्तीको प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड छ्यापिएका अर्धमृत अबलाहरूलाई छौ पाडीमै लेखा जोखा नभएका कैयौं लासहरूलाई बम्बईमा बेचिएका चेलीहरूलाई समन्तर सह अस्तित्वको आवाज उठाउँदा वाई फालेको पगरी गुथिएका म र मेरा सहयात्रीहरूलाई या कञ्चनपुरको उखु घारीबाट सामाजिक सञ्जालको भित्ताहरूबाट लाखौं अधिकारवादीको आक्रोशहरूबाट माइती घर मण्डलाको मुठीहरूबाट कविहरूको कलमबाट पत्रिकाको हेडलाइनहरूबाट छानबिन समिति नामक जोक समितिको पानाहरूबाट अनि सिंहदरबार र बालुवाटारको भित्ताबाट केही समय अघिदेखि मलाई न्याय देऊ मलाई न्याय देऊ मलाई न्याय देऊ भन्दै चित्कार सुनाइरहेको प्रेत आत्मालाई म कुन नारीलाई शुभकामना दिउँ भन न म कुन नारीलाई शुभकामना दिउँ धन्यवाद
बडा रमाइलो यो चाहिँ नारी दिवसको अवसरमा लेख्नु भएको थियो त्यो कार्यक्रममा जाने भएपछि लेख्नु भएको थियो कि के
कस्तो भन्दाखेरि लेख्न चाहिँ मैले यो अलि अगाडि नै कोरिएको थियो र प्रोग्राममा पनि त्यो एउटा रेडियो सिनर्जी दिदनमा सिनर्जी एफएमले चाहिँ नारी दिवसको उपलक्ष्यमा चाहिँ प्रोग्राम आयोजना गरेको थियो त्यो प्रोग्रामको लागि चाहिँ मैले थोरै दुई चारवटा कुराहरू कोरिएको थिएँ
अब लगभग अन्त्यतिर छौँ हामी मैले सोध्दै सोधिनँ घरमा को को हुनुहुन्छ भनेर
घरमा आमा हुनुहुन्छ भाइ बुहारी र सानो खुच्ची बदा
तपाईँ प्राय चितवन नै बस्नुहुन्छ कहिले काहीँ कतिको समयमा जानुहुन्छ तनाउ
फिक्स नै हुँदैन अब म एउटा सेल्समा जोडिएको छु सेल्स डिपार्टमेन्ट जोडिएको छु मेरो आफ्नै जिम्मेवारीहरू छ उत्तरदायित्वहरू छ र आफ्नो स्टाफहरूलाई चित्त बुझाएर र बचेको खुचेको समय कहिले काहीँ मिलाएर आमालाई भेट्न जान्छु
आउँदा दिनहरूमा साहित्यमा के यसै गरी लुकेरै बस्ने कि म एकदमै कवि भनेर निक्लन्छु मिहिनेत गर्छु भन्ने छ कि होइन म यस्तै नै हो थोरै थोरै लेख्ने भन्ने छ कि के छ योजनाहरू
कस्तो छ भने थोरै म अलिकति टाइम कति छ म सुनिहाल्छु म भनिहालेँ म एउटा पाठक हो एकदमै इमान्दार भन्नु पर्दा म एकदमै सरल एकदम नर्मल पाठक हो र त्यसकारण म बढी पढ्न नै रुचाउँछु र लेख्न भन्दा पनि मलाई पढ्न एकदमै मजा लाग्छ खुसी लाग्छ होइन तर समय त्यो पनि भइदियो कि कहिले काहीँ प्रोग्रामतिर जान्छु पछाडि गएर सुन्छु त्यसपछि अचानक नाम बोलाइदिन्छ कि साहित्यिक प्रोग्राममा गइसकेपछि यो व्यक्तिले पनि लेखेको हुनैपर्छ न कि एउटा पाठक भएर एउटा साहित्यलाई माया गरेर बस्न सकिने त्यो किसिमको कन्सेप्ट आइसकेको छ र त्यसै कारणले गर्दाखेरि म खुङ्खार कवि भएर निस्कन्छु भन्ने त्यो लोभ ममा छैन र मसँग त्यो क्वालिटी पनि छैन तर आफूलाई मन लागेको बेलामा कुनै कुनै बेला कसैलाई सुनाउन नपाउँदा दुःख लागेको बेलामा दुई चारवटा हरफ चाहिँ कोर्छु तर यसरी म अरूको अगाडि म कवि नै भएर निस्कन्छु भन्ने हिम्मत र आँटा अझै छैन
तपाईँसँग कुनै सुनाउँ जस्तो लाग्ने कविता छ अहिले
एकदमै छोटो
छोटो छ भने ठिकै छ नभए म तपाईँलाई त्यो सुरुको कविता दोहोऱ्याउनलाई मैले रहर गरेको हुँ ठिक छ त्यो नदोहोऱ्याउँ भएको नै सुनाउँ
एकदमै छोटो छ जिन्दगी बिना शीर्षक जिन्दगी बसिलाले हालो ताछे झैँ ताछियो बल्ल बुझ्दैछु सित किन कसरी भाँसियो दुहाइ त दिन्छन् समानताको व्यवहारमा पर्दा टाँक्छन् विभेदको कुरा त धेरै गर्छन् नारीवादको कुरा त धेरै गर्छन् नारीवादको तर पाइला पाइलामा शङ्का गर्छन् अविश्वासको भन्न त भन्छन् धेरै बुझेको सुनेको भन्न त भन्छन् धेरै बुझेको सुनेको तर देखेको छु रक्सी खाएर स्वास्नी कुटेको सती प्रथा त उन्मूलन भयो यहाँ सती प्रथा त उन्मूलन भयो यहाँ तर स्वास्नी कुट्ने प्रथा यथावत छ जहाँ 33% प्रतिशत आरक्षण दिएको छ दाइजोमा 33% आरक्षण दिएको छ दाइजोमा र त्यही 33%को 1% कहिले आउला मेरो पोल्टामा कहिले आउला मेरो पोल्टामा
कति राम्रो छोटोमा दमदार कविता सुनाउनु भयो खुसी लाग्यो मायाजी हामी अब लगभग अन्त्यतिर छौँ यो कुराकानी सुनिसकेपछि तपाईँ लुकेर बसेको प्रतिभासँग लुकेर बस्ने तपाईँ जस्तै प्रतिभा अथवा देखेकै प्रतिभाहरूले सम्पर्क गर्न खोज्नुभयो भने कसरी सक्नुहुन्छ तपाईँलाई
मलाई सम्पर्क गर्नुपर्दा मलाई बढी फेसबुकमा नै म एक्टिभ हुन्छु, त्यसैले मेरो फेसबुक आइडी छ माया घोताने गुरुङ
नेपालीमा माया घोताने गुरुङ भनेर खोज्नु पर्यो, त्यसपछि भेटिन्छ र अनि कुराकानी गर्नलाई सजिलो हुन्छ। हस्, तपाईँको समय मिलाएर चितवनदेखि काठमाडौँ आउनुभएको बेलामा हामीले यो रेकर्ड गर्न पायौँ, त्यो पनि एक दिनको लागि मात्र, एकल कविता वाचनको लागि नै जस्तो भयो तपाईँ आउने पनि, अरू सानो केही गौड कामहरू थिए तर मुख्य यहाँ आइदिनु भयो। मैले यति गरेर ल्याउन पाएँ, छायामा बसेको प्रतिभालाई रेडियोमा बोलाउन पाउँदा मलाई पनि खुसी लाग्छ। धेरै धेरै धन्यवाद तपाईँलाई।
त्योभन्दा खुसी त म धेरै छु तपाईँभन्दा, उज्यालो रेडियो नेटवर्क सम्पूर्ण परिवार र तपाईँ आदरणीय अचित घिमिरे बुलबुल, हाम्रो प्राविधिक
दिनेश निरौला,
उहाँहरू सम्पूर्णलाई, जुन एउटा मैले कविता भनेर नलेखे कवितालाई कविता सम्झेर यहाँ वाचन गर्ने मौका जुन दिनुभएको छ त्यसको लागि म एकदमै मुरीमुरी धन्यवाद र यहाँहरूप्रति एकदमै आभारी छु।
मैले एउटा चिज छुटाएँ कि जस्तो लाग्छ, तपाईँको आफू एकदमै पछाडि लुक्ने भए पनि कतै कुनै मिडियाहरूमा कविताहरू अथवा केही कथाहरू, मतलब कथा त होइन, कविता लेख्नुहुन्छ, प्रकाशित प्रसारित केही छ?
प्रकाशित भन्दा पनि कुनै कुनै आख्यानहरू कुनै सानसानो अनलाइनले लेख्ने उनीहरूले छापिदिने गर्छ, र जुन अघि मैले सुरुमा वाचन गरेको कविता जस्तै कविता थियो नि, सेल्सम्यान उर्फ एसम्यान, त्यो चाहिँ मेरो प्रष्टकुरा अनलाइन टेलिभिजनले चाहिँ एकचोटि राखेको थियो।
मैले सायद त्यतै कतै हेरेको छु, प्रष्टकुरा अनलाइन टेलिभिजनमा त्यो सुरुको त्यो के अरे म सेल्सम्यान उर्फ यसम्यान भन्ने कविता चाहिँ
धेरैजनाले त्यो सुनेर पनि प्रतिक्रिया दिनुभएको थियो।
हस्, धन्यवाद तपाईँलाई मायाजी। सँगसँगै यो एकल कविता वाचनमा उहाँलाई साथीको रूपमा चितवनदेखि आउनुभएको भाटभटिनी सुपर मार्केटमै कार्यरत गीता श्रेष्ठ, जो साहित्यिक हुनुहुन्न तर आजको कार्यक्रमपछि साहित्यिक बन्नुहुन्छ भन्ने मलाई किन लागेको छ भने, बाहिर बसेर मुसुमुसु हाँस्दै यो कार्यक्रम यो कुराकानी सबै हेरिरहनु भएको छ, रेडियोमा सुन्ने श्रोतालाई त हामी देख्दैनौ, उहाँलाई मैले प्रत्यक्ष यहाँबाट देख्न सक्छु, उहाँलाई पनि हार्दिक धन्यवाद। र दिनेश निरौला र म आजको एकल कविता वाचनबाट बिदा हुन्छौं, अर्को साता अर्को कविका साथ आउनेछु, तबसम्मको लागि बिदा हुन्छु, नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।